समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज साउन दुई गते अर्थात कमैया मुक्त भएको दिन 2057 साल साउन दुई गते सरकारले बधुवा मजदूरको रूपमा रहेको कमैया मुक्तिको घोषणा गरेको थियो। तत्कालीन भूमि सुधार मन्त्री सिद्धराज ओझाको प्रस्तावमा सरकारले कमैया मुक्तिको घोषणा गरेको पनि 25 वर्ष पुगेको छ। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा 32,509 मध्ये 27,570 परिवारको पहिचान गरिएको भए पनि तथ्याङ्कहरू फरक फरक आइरहेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका अनुसार 5 जिल्लाका 27,021 मुक्त कमैया परिवारको पुनस्थापना गरिसकिएको छ। अब बर्दिया र कैलालीमा 569 परिवारको मात्र पुनस्थापना हुन बाँकी छ, तर मुक्त कमैयाको क्षेत्रमा कार्यरत संस्था तथा व्यक्तिहरूले पुनस्थापना हुन अझै धेरै कमैया परिवारहरू रहेको बताइरहेका छन्। उहाँहरूको यस्तो दावी रहँदै आएको छ। कमैया मुक्ति दिवसको अवसरमा उत्सव मनाउन मुक्त कमैया बस्ने जिल्लाहरूका स्थानीय सरकारले सार्वजनिक विदा समेत दिएका छन्। कमैया मुक्त भएको लामो समय भइसकेको छ। मुक्त भए यता उहाँहरूको अवस्था कस्तो छ? मुक्त कमैया परिवारको पुनस्थापनाको अवस्था कस्तो छ? मुक्त कमैयाहरूले उहाँका बालबच्चाहरूले राम्रोसँग पढ्न पाएका छन् कि छैनन्? सरकारले के पहल गरिरहेको छ र त्यस क्षेत्रमा काम गर्ने संस्थाहरूले के गरिरहेका छन्? आज हामी यही विषयमा कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ कमैया मुक्ति आन्दोलनको अग्रमोर्चामा रहेर काम गर्नुभएका एकजना सामाजिक अभियन्ता, तत्कालीन भूमि अधिकार मञ्चको संयोजक तथा हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी। केन्द्रीय सचिव, स्वागत छ कार्यक्रममा। आज देशबाट बधुवा मजदूरको रूपमा रहेको कमैया मुक्ति भएको पनि 25 वर्ष भइसक्यो। 2057 साल साउन दुई गते अर्थात आजकै दिन देशबाट बधुवा मजदूरको रूपमा रहेको जुन एउटा कमैया प्रथा थियो त्यो उन्मूलन भएको थियो। त्यो अवस्था 25 वर्ष पुगिसक्दाखेरि आजसम्म त्यो अवस्थालाई कसरी हेरिराख्नु भएको छ? किनभने तत्कालीन अवस्थामा यहाँ पनि मुक्ति आन्दोलनको अग्रमोर्चामा रहेर काम गर्नुभएको थियो।
सर्वप्रथम त तमाम हजारौं ती दासको रूपमा जीवन व्यतीत गर्न बाध्य भएका मुक्त कमैयाहरू जो आज स्वतन्त्रता दिवसको रूपमा आजको दिनलाई मनाउनुहुन्छ, उहाँहरूको आजको दिन अत्यन्तै महत्वपूर्ण दिन हो। त्यसैले सम्पूर्ण मुक्त कमैयाहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु। उहाँहरूको यो स्वतन्त्रता दिवस आजको दिन भव्य रूपमा सफल तापूर्वक मनाउन् भन्ने म उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। र खास गरिकन 21औं शताब्दीमा दासको रूपमा रहेर जीवन बिताउन बाध्य पारिएका ती तमाम तपाईँको तथ्याङ्क, नेपाल सरकारको तथ्याङ्क र त्यति बेला हामी आन्दोलन गर्दै गर्दाको तथ्याङ्कमा केही फरक थियो। त्यति बेला 36,925 कमैयाहरू बधुवा मजदुरको रूपमा छन् भन्ने हाम्रो तथ्याङ्क थियो। सरकारको तथ्याङ्क मलाई लाग्छ 32,000 हाराहारीमा थियो। यद्यपि त्यो जति तथ्याङ्क भए पनि आजको दिन चाहिँ अत्यन्तै महत्वपूर्ण दिन हो, जो चाहिँ आफूलाई मानिसको रूपमा बाँच्न पाए, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाए, आफ्नो अभिव्यक्ति दिन पाए, मानिस जस्तै जीवन बाँच्न पाए, यो कम्ती कठिन र चुनौतीपूर्ण कार्य थिएन। यसमा चाहिँ खास गरिकन तत्कालीन नेपाली कङ्ग्रेसको सरकार अत्यन्तै चाहिँ महत्वपूर्ण भूमिका निर्वाह गर्यो भन्ने लाग्छ। त्यति बेलाका भूमि सुधार मन्त्री ओझाजीको पनि अत्यन्त सकारात्मक पहलकदमीले र अहिले नेपाली कङ्ग्रेसका सभापति जो हुनुहुन्छ वर्तमान सभापति शेरबहादुर देव आफै यो आन्दोलनमा सहभागी भएर सरकारलाई दबाब सिर्जना गरेर उहाँको उपस्थिति भइसकेपछि सरकारले थप दबाब महसुस गर्यो र कमैयाहरूलाई चाहिँ मुक्त गर्न चाहिँ बाध्य भयो भन्ने लाग्छ। त्यसैले ज जसले जुन ठाउँमा भूमिका निर्वाह गर्नुभयो सबैलाई म आजको दिनमा सम्झिन चाहन्छु, उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु र खास गरिकन नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। र यहाँले भने जस्तै पहिलो कुरा त मानिसलाई स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार सुरक्षित गर्नु हो। र यसमा चाहिँ एउटा मानिस भएर आफ्नो स्वतन्त्र व्यक्ति दिन पाउँदैन थिए, आफूले चाहेको खान पाउँदैन थिए, आफूले चाहेको कुरा भन्ने ठाउँमा जान पाउँदैन थिए। यी सबै कुराहरूमा उहाँहरूले स्वतन्त्रता पाउनुभयो, यो मुख्य कुरा थियो, महत्वपूर्ण कुरा थियो, अत्यन्त उपलब्धिमूलक कुरा थियो। तर जुन अपेक्षा गरिएको थियो आम रूपमा यी यी समुदाय पनि मानिस जस्तै बाँच्न पाउँछन्, आफ्नो बालबच्चाको आर्थिक उन्नति, शैक्षिक उन्नति र उहाँहरूको एउटा मानिसले घाँस बाँस कपासको जसरी अपेक्षा गरेको हुन्छ त्यसको ग्यारेन्टी हुन्छ, उहाँहरूको शैक्षिक स्तरमा सुधार हुन्छ भन्ने जुन हामीले अपेक्षा गरेका थियौँ केही नभएको त होइन, तर अपेक्षा जसरी उहाँहरूको नाममा पछि पैसा नेपाल सरकारको तर्फबाट आयो, विभिन्न गैर सरकारी संस्थाहरूको माध्यमबाट आयो, तर त्यो सही सदुपयोग चाहिँ हुन सकिन। र खास गरिकन अब यो लडाइँ लड्दै जाँदाखेरि उहाँहरूको अधिकार स्थापित गर्दै जाँदाखेरि नेपाल सरकार पनि कहीँ कतै चाहिँ चुकेको कि भन्ने पनि लाग्छ, किनकि मुक्ति गर्ने कुरा एउटा फाटोको कुरा थियो, स्वतन्त्रता दिलाउने कुरा एउटा फाटोको कुरा थियो होला, तर उहाँहरूको व्यवस्थापकीय कुरामा चाहिँ नेपाल सरकार चाहिँ चुकेको हो, उहाँहरूको शैक्षिक स्थितिमा सुधार आउन सकेको छैन। कमुयाको छोरा हिजो चाहिँ कसैको घरमा दाज भएर बाँच्न पाउँथ्यो, स्वतन्त्र भयो, यो एउटा उपलब्धि त छँदै हो, तर अहिले पनि उहाँहरूको अवस्थामा आर्थिक स्थितिमा सुधार हुन सकेन, शैक्षिक स्थितिमा सुधार हुन सकेन। यसको बारेमा मलाई लाग्छ नेपाल सरकारले उहाँहरूको मुक्त कमुयाका बालबालिकाहरूको स्थिति सुधार गर्नु थियो भने उहाँहरूलाई एजुकेसनमा पहिलो प्राथमिकता दिनुपर्थ्यो, शैक्षिक रूपमा उहाँहरूलाई चाहिँ स्तर उन्नति गरिदिएको भए आज कमुयाको बच्चा फेरि अर्को घरमा लेबर गर्ने परिस्थितिको अन्त्य हुने थियो, तर अहिले पनि उहाँहरू लेबरै क्लासमा हुनुहुन्छ, त्यसबाट माथि उठ्न सक्नु भएको छैन। यसमा चाहिँ अहिले पनि गम्भीर समीक्षा गरेर मैले त सुदूरपश्चिमको सरकारलाई पनि कमल शाहजीलाई पनि भने, त्यति बेलाको कमुया मुक्ति आन्दोलनका मुख्य अगुवा, त्यति बेलाका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीजीलाई पनि भने, तपाईँले यत्रो अगुवाई गर्नुभयो, यहाँसम्म थारू समाजमा रहेको एउटा मुक्त कमुयाको स्थितिमा अगुवाई गरेर यहाँसम्म ल्याउनुभयो, तर उनीहरूको बालबच्चाको उचित शिक्षा नहुँदाखेरि मालिकको घरमा बस्ने कुराको त अन्त्य भयो, तर कुनै न कुनै रूपमा मजदुर बाहेक अर्को चाहिँ विकल्पमा उनीहरू जान सकिरहेको छैन। त्यसैले कम्तीमा ब्याचलर तहसम्म नेपाल सरकारले सहरको बच्चा जस्तै कम्पिट गर्न सक्ने उहाँहरूको स्थितिमा बदलाव ल्याइदिनु, उनीहरूको बच्चाको एजुकेसनमा चाहिँ बदलिदिने हो भने शिक्षामा कसैले पनि दुई कथा चार कथाको निम्ति अहिले लड्ने, अहिले पनि हामीले अधिकार पाएनौँ, मेरो घरवास भएन भन्ने जुन उहाँहरूको लडाईँ, केही सङ्ख्यामा रहेका कमुयाहरूको लडाईँ यथावत छ, त्यो कुरा चाहिँ मलाई लाग्छ सुन्नु पर्दैन थियो राज्यले।
यहाँनिर केन्द्र शासी मैले के जोड्न खोजेँ भने तत्कालीन भूमि सुधार मन्त्री सिद्धराज ओझाको प्रस्तावमा त्यति बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो होइन, यो एउटा कमैया मुक्ति भयो, र त्यसै गरी शेरबहादुर देउवाको अगुवाईमा चाहिँ कमलरीदेखि लिएर हलिया प्रथाका रूपमा यी कुप्रथा अथवा दास प्रथाको रूपमा मानवलाई दास बनाएर बसे जो एउटा कुप्रथाहरू थियो त्यसको अन्त्य भयो। तर ती आन्दोलनमा लागेका नेताहरू चाहे नेपाली काँग्रेसका हुन् चाहे नेकपा एमालेको तर्फबाट हुन्, त्यो आन्दोलनमा अगुवाई गर्ने अभियन्ताहरू र त्यो प्रथाबाट भुक्तभोगीहरू आफै पनि कमजोरी भएका व्यक्तिहरू अथवा हलिया भएका व्यक्तिहरू अथवा कमैयाकै भएका व्यक्तिहरू पनि सदनसम्म पुगिसके, आफ्नो पीड़ाहरू जो उहाँहरूले आफ्नो पीड़ाको विषयमा बोल्नु पर्थ्यो, जसरी अभियन्ताहरूले त्यहाँ सड़कमा हुँदाखेरि जसरी नारा लगाए, उहाँहरू अभियन्ताको रूपमा काम गरे, सदनमा पुगिसकेपछि काम गर्न नसकेको भन्ने आरोप त यहाँहरूलाई पनि छ नि, सांसद हुनुभयो, मन्त्रीहरू हुनुभयो होइन, धेरै व्यक्तिहरू त्यो ठाउँमा पुगेका छन्, तर अवस्था जिउको त्यो छ नि
एकदम, त्यति त जिउका त्यो छ त भन्न सकिँदैन। मैले भने जमिन आसमानको फरक त उहाँहरूको जीवनमा भइ नै सक्यो, पहिलो कुरा त मानिसको स्वतन्त्रताको ठुलो कुरा हो, तर यहाँले भने जस्तै त्यसमा लाग्ने हामी जस्तो अभियन्ताहरू को जीवन चाहिँ परिवर्तन भयो, उहाँहरूको जीवन परिवर्तन भएन भन्ने कुरामा यहाँको जुन जिज्ञासा र प्रश्न छ यो कुरामा लाग्छ सरासर गलत हो भन्न सक्ने स्थिति होइन। यो जो जो हामीले त एउटा सहजीकरण गऱ्यौँ, उहाँहरूको निम्ति आवाज उठायौँ, तर साँच्चीकै त्यो समुदायबाटै यसको नेतृत्व गर्नुपर्छ, उहाँहरूकै यो आन्दोलन हो, उहाँहरूकै एजेन्डा हो भन्ने हिसाबले हामीले उहाँहरूलाई जसरी उकास्यौँ, उहाँहरूलाई लिड गर्न सिकायौँ, नेतृत्व गर्न सिकायौँ, नेतृत्व पङ्क्तिमा पुग्नुभयो, संसदभित्र छिर्नुभयो, महत्त्वपूर्ण जिम्मेवारीमा आउनुभयो, तर उहाँहरूको चाहिँ आर्थिक स्थिति त बदलियो, उहाँहरूको आर्थिक स्थिति मात्रै होइन वर्गीय चरित्र पनि बदलियो। उहाँहरू अहिले एकदमै जीवनशैली भन्नुहुन्छ भने मलाई लाग्छ यस्तो हाई क्लासको जीवनशैली केही केही नेताहरू बाँच्न थाल्नुभयो जो त्यही समुदायबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो। तर वास्तविक रूपमा यहाँले भने जस्तै अब उहाँहरूको वर्गीय चरित्र बदलियो, तर जो साँच्चै कि त्यो वर्गलाई जुन सँगसँगै उठाउनु पर्ने थियो त्यो वर्ग चाहिँ उठ्न सकेन। जो चलाक टाठाबाट थिए तिनीहरू चाहिँ आफ्नो वर्गीय चरित्र बदलिएर त्यो एजेन्डा पनि बिर्सिनुभयो। कहिलेकाहीँ यसो भाषण भूषणमा आफ्नो कुरा ए म त कमलरीबाट आएको भन्ने चाहिँ भाषण त गरिहाल्नुहुन्छ, त्यसलाई क्यास गर्ने, त्यसलाई चाहिँ आफ्नो पक्षमा ल्याउने यसो सेन्टिमेन्टल कुराहरू गरिहाल्नुहुन्छ। तर मलाई लाग्छ साँच्चीकै जो जसको निम्ति उहाँहरूले यहाँसम्म आफूलाई उभ्याउन सक्नुभयो ती वर्गलाई चाहिँ बिर्सिनु भएको चाहिँ सत्य हो। गैर सरकारी क्षेत्रबाट जति पैसा आयो त्यसको उपयुक्त चाहिँ उहाँहरूको उन्नति र विकासमा प्रयोग हुन सकेन, त्यसको चाहिँ गलत प्रयोजनमा त्यो पैसा लगाइयो र उनीहरूको आर्थिक स्थितिमा बदलाव आउन सकेन, यो कुरा चाहिँ हामीले सत्य मानेरै जानुपर्छ। म अस्ति कैलालीमा गएको थिएँ, कैलालीमा जाँदाखेरि मुक्त कमैया बस्तीहरूमा गएँ, मेरो दाङमा पनि थुप्रै मुक्त कमैया बस्तीहरूमा म जान्छु, उहाँहरूको स्थिति हेर्छु। हिजो चाहिँ तपाईँको एउटा दासको रूपमा रहने स्थिति थियो, आज कस्तो छ भने उहाँहरूलाई अब सिजनल काम पाउनुहुन्छ, अनि इट्टा भट्टामा अहिले जाने व्यापक चलेको छ, अनि बच्चाहरूलाई स्कुल छुटाएर छ महिनासम्म स्कुल छुटाइदिनुहुन्छ, आफूसँगै साना बालबालिकालाई इट्टा भट्टामा काम गर्न लानुहुन्छ, अनि छ महिना त उसको ड्रप भयो स्कुल, अनि उसले कसरी चाहिँ स्कुल म चाहिँ आफ्नो कम्प्लिट गर्न सक्छ, फेरि छ महिनापछि आउँछ स्कुल जान्छ, धेरै कोर्सहरू छुटिसकेको हुन्छ। त्यसैले सन्दर्भमा गैर सरकारी क्षेत्रबाट होस् या नेपाल सरकारको क्षेत्रबाट होस् त्यो चाहिँ ध्यान पुग्न नसकेको देखिन्छ। र यसको बारेमा म कैलाली जाँदाखेरि पहिला त सङ्घीय संरचनामा हुँदाखेरि भूमि सुधार या कार्यालयहरूमा कमैया मुक्त कमैयाहरूको बाँकी काम के छ हेर्ने एउटा डेस्क थियो प्रत्येक जिल्लामा। अहिले हामी सङ्घीय संरचना र स्थानीय सरकारको अवधारणामा गइसकेपछि उहाँहरूको हेर्ने ठाउँ कहीँ पनि छैन, न त जिल्लाको भूमि सुधार कार्यालयमा छ, न त स्थानीय तहको कुनै पनि तहमा चाहिँ मुक्त कमैयाको डेस्क हेर्ने एउटा डेस्क बनाइदिएको छ। उहाँहरू अल्पत्र हुनुहुन्छ, अहिले उहाँहरूको कसले सङ्घमा आउने स्थिति छैन, उहाँहरूको अलमलमा मैले देखिरहेको स्थिति देखेर यसबारेमा मैले मुख्यमन्त्रीहरूसँग पनि कुरा गरेँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशको। तर यसको पहल कदमी अहिलेसम्म जसरी उहाँहरूले सिरियस लिनु पर्यो नलिँदाखेरि अहिले अब बाँकी रहेको कामहरू थाकिरहेका कामहरू मुक्त कमैयाको सन्दर्भमा कसले हेर्ने, कुन निकायले हेर्ने भन्ने कुरामा अन्यल चाहिँ देखिन्छ। यस सन्दर्भमा मलाई लाग्छ स्थानीय तहदेखि प्रदेश सरकारहरूले यसमा गम्भीरतापूर्वक लिन जरुरी छ।
हजुर योगेश्वर, यहाँले भन्नुभयो नि देशका पश्चिमी भेगमा अथवा तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा रहेका जुन मुक्त कमैया अथवा दास प्रथाको रूपमा चाहिँ एउटा जुन कमैया प्रथा थियो त्यो अन्त्य भयो, तर हुँदै गर्दाखेरि नागरिकको स्वतन्त्रता भए, नागरिक स्वतन्त्र भए पनि खान लाउने अवस्था पनि छैन भन्छन् अहिले पनि। अहिले पनि दिएको जग्गाहरू कुनै नदीको किनारमा, कुनै जंगलको किनारमा होइन, खेतीपाती पनि नहुने अवस्था, मुक्त भए पनि फेरि कमैया बस्नुपर्ने स्थिति पनि सिर्जना भएको छ भनिन्छ नि, के हो यहाँ के देख्नु भएको छ?
होइन होइन, कमैया बस्ने स्थिति त छैन, काम नगरिकन अब कसैलाई अब तिमी मुक्त कमैया हो घरमै बसेर खाऊ भन्ने कुरा राज्यले पनि भन्नुहुन्न र हामीले पनि त्यो सिकाउनुहुन्न, काम गरेरै मान्छेलाई चाहिँ खानुपर्छ भन्ने कुरा उत्प्रेरित गर्नुपर्छ। तर यहाँले भने जस्तै धेरै मुक्त कमैयाहरू को अब परिस्थिति कस्तो भयो भने अब एउटा परिवारमा तीनजना छोरा थिए, अब पाँच कट्ठा जग्गा भइसकेपछि सबैको मोह लाग्यो, अब तिनैजना भाइलाई चाहिँ मुक्त कमैयाको कार्ड बनाइदियो भने सबैले जमिन पाउँछन् भन्ने हिसाबले पनि उनीहरूले कमैयाको संख्या चाहिँ धेरै देखियो र यसको समाधानमा जसरी चाहिँ तथ्याङ्कमा समाधान आउनु पर्थ्यो त्यसरी देखिरहेको छैन। तथापि मुक्त कमैयाहरू तपाईँले भने जस्तै कसैले चाहिँ अब खोलाको किनारमा केही एकाध मान्छेहरूको देखाइदिएर तिनको हातमा लाल पूर्जा छ, जमिन देखिरहेका छैनन् त्यो सत्य हो। अर्को कुरा के हो भने धेरैलाई चाहिँ जङ्गलको छेउमा बसालिदियो, तत्कालीन स्थितिमा कहाँ बसालिदिने, अब कोही कसैले आफ्नो व्यक्तिगत जग्गा दिने त होइन। त्यसैले गर्दाखेरि अब जङ्गलको छेउमा बस्दै गर्दाखेरि अब विभिन्न आयोगहरू आउँछन्, उनले पनि जङ्गल अहिले पनि बनेको आयोगले पनि मुक्त कमैयाहरूको जग्गा जङ्गलको छेउमा नाप्न सक्ने स्थिति छैन, किनकि जङ्गल क्षेत्रभित्रको जग्गा नाप्ने अथोरिटी अहिलेको आयोगलाई पनि छैन। त्यसैले गर्दाखेरि तमाम मुक्त कमैयाहरू चाहिँ जङ्गलको छेउमा बसेको हुनाले त्यो सामुदायिक जङ्गल पर्ने, समुदाय र मुक्त कमैयाहरूकै बीचको द्वन्द्व चाहिँ धेरै ठाउँमा चलिरहेको छ। यसलाई चाहिँ सहजीकरण कसले गरिदिने हो, यसको निकास कसरी दिने हो? मुक्त कमैया होइनन् भने मुक्त कमैया होइनन् भनिदिनु पर्यो। मुक्त कमैयाको एबिसी कार्ड पनि दिएको छ, क्याटेगोराइज गरिदिएको छ, एकदम पहिलो क्लासको कमैया, दोस्रो क्लासको, तेस्रो क्लासको। अब तेस्रो क्लासको कमैया, दोस्रो क्लासको कमैयाहरूको सन्दर्भमा केही कामहरू गर्न बाँकी छ। फर्स्ट क्लासको कमैया जसलाई कस्ट रेन्टको भन्यो, रेड कार्ड भन्यो, उनीहरूको सन्दर्भमा त मलाई लाग्छ 99% काम भएको छ। ख र ख वर्गको कमैयाको कामहरू अझै धेरै बाँकी छन्। अब तपाईँको कैलालीको गेटा जहाँ अस्पताल छ, त्यो अस्पताल वरिपरि बसेका कमैया बस्तीमा सयौंको संख्यामा छन्, उनीहरूको पनि अहिले पनि समस्या समाधान हुन सकेको छैन। गेटा अस्पतालले यो जमिन हामीले हाम्रो सार्वजनिक जग्गामा अब कमैया बस्न दिनु, यो अस्पताल क्षेत्रलाई चाहिन्छ भन्ने उहाँहरूको कुरा छ, त्यो कुरा पनि एकहरूले सही होला। किनकि मुक्त कमैया लाई त्यहाँ बसालिदिनु हो भने भोलि आवश्यक
इन्द्र यहाँले भनेको कुरा गर्ने भने यसै नै जोड्ने हो भने जुन वन क्षेत्र ओगटेर बसेका कमैयाहरू थिए, मुक्त कमैयाहरू थिए, त्यो वन क्षेत्रको विषयमा वन मन्त्रालय र भूमि सुधार मन्त्रालय बीच समन्वय गरेर 2067 साल असार मसान्तभित्र यसलाई समाधान गर्ने भनिएको थियो, त्यो अहिलेसम्म हुन सकेको छैन। यहाँहरू त्यो क्षेत्रमा कार्यरत व्यक्ति हुनुहुन्छ, अग्रज पनि हुनुहुन्छ, यहाँहरूको पहल भएन?
होइन, पहल कति गर्दा गर्दै अब कतिपय कुराहरू अब राजनीति पनि अब त्यहाँ छिर्दो रहेछ। फलानो टोलको मुक्त कमैया चाहिँ हामीलाई मत नदिने, फलानो दललाई मत दिने भन्ने विभिन्न कुराहरू आउँदा रहेछन्। सुरु सुरुमा हुँदाखेरि अब यसलाई चाहिँ सबैले यिनीहरू त साँच्चैकै मुक्त कमैया हुन्, यिनले दुःख पाएको हुन् भन्ने एउटा प्रकारको धारणा थियो। जब पछि अब सामान्य परिस्थितिमा आउँदै गर्दा अब त्यहाँ विभिन्न राजनीतिक दलहरू आफ्नो तरिकाले उनीहरूलाई निगरानी गरिरहेको, अनि फलानो दललाई समात्ने, फलानो दललाई नसमात्ने, यिनी अर्को दलको भन्ने कुराले पनि त्यहाँ धेरै चाहिँ प्रिभेल गरेको छ। त्यसले गर्दाखेरि पनि त्यसलाई समस्या चाहिँ अब समाधान हुने स्थिति हुँदाहुँदै पनि राजनीतिक स्वार्थले गर्दाखेरि त्यहाँ बल्झाउने कुरा रहिराख्ने स्थिति छ। त्यसैले अब अर्को कुरा अब कानुनी जटिलताहरू पनि छन्। मुखले भन्ने कुरा एउटा कुरा होला, तर कलम कसले चलाइदिने हो? कसैले छुचुक्क कहीँ उजुरी गरिदियो, यो चाहिँ अब यो त अख्तियारभन्दा बाहिर गएर चाहिँ आफ्नो अख्तियारी प्रयोग गर्यो भनेर फेरि अख्तियार धाउनु पर्ने स्थिति भएको हुनाले कसैले त्यो रिस्क लिन नसक्ने, रिस्क लिन नखोज्ने भन्ने स्थितिले पनि यो समस्या चाहिँ समाधानमा जसरी चाहिँ तीव्रता आउनु पर्थ्यो हुन नसकिरहेको स्थिति चाहिँ हो। अर्को कुरा, जति उहाँहरूको आर्थिक स्थिति जति जतिकै छ, जो जसले पाउनुभयो 5 कट्ठा जमिन, त्यो जमिनको उत्पादनमा चाहिँ कसैले जोड दिएन, उनीहरूसँग सिँचाइ सुविधा छैन, उखा जमिनमा बसालिदियो, जङ्गलको छेउमा बसालिदियो, न त्यहाँ सिँचाइ छ, न त्यहाँ चाहिँ अरू कुनै सिँचाइका माध्यमहरू छन् कि उनीहरूले आफ्नो 5 कट्ठामा पनि तरकारी उत्पादन गर्नु र बेच्न। र अर्को कुरा चाहिँ मुख्य जोड दिनुपर्ने, जति मुक्त भएका छन् ती मुक्त कमैयाहरूको बालबच्चालाई त कमसेकम राम्रो शिक्षा दिएको मलाई लाग्छ यो जमिनको समस्या सधैँको निम्ति लडिराख्ने कुराको अन्त्य हुन्थ्यो। किनकि ऊ एजुकेटेड भइसकेपछि उसको बच्चा 5 कट्ठा कि 20 कट्ठा या आत्मनिर्भर भइहाल्थ्यो, त्यसपछि उसले 5 कट्ठाको निम्ति पुस्तौं पुस्तासम्म लड्नुपर्ने स्थितिको त्यसै पनि अन्त्य हुन्थ्यो। तर उहाँहरूको एजुकेसनप्रति चाहिँ लापरवाही भएको हो। गैर सरकारी संस्थाले चाहिँ अरबौं रुपियाँ चाहिँ कमैयाको नाममा ल्याए तर त्यसको उचित व्यवस्थापन गरेन, उनको नाममा ल्याएको पैसा चाहिँ आफू परिवर्तन हुने बाहेक उनको जीवन परिवर्तन हुने कुरामा चाहिँ सिरियस र गम्भीर भएर त्यो परीक्षा परिचालन हुन सकेन।
इन्द्र यहाँले यो भन्दै गर्दाखेरि जसरी कमैयाहरूलाई मुक्त गर्नको लागि यहाँहरू सबै लाग्नु भएको थियो, अथवा अभियन्ताहरूदेखि लिएर पीडित पछि सबै लाग्नु भएको थियो, तर मुक्त हुँदै गर्दाखेरि पछि यहाँहरू राजनीतिक आस्थाको आधारमा विभक्त हुनुभयो र यो आन्दोलन तुयो भन्दा कति सान्दर्भिक हुन्छ?
त्यस्तो त होइन, किनकि हरेक मानिस राजनीतिमा कहीँ न कहीँ अब जोडिनु पर्ने स्थिति मल्टिपार्टी डेमोक्रेसीमा छौँ, होइन, कहीँ न कहीँ मत हाल्छौँ नै, कमैयाहरूले पनि मत हाल्छ, हामी अभियन्ताहरूले पनि मत हाल्छौँ, त्यो एउटा स्थिति
त छ नै, त्यो हिजो थिएन भने हिजो पनि थियो, तर हिजो चाहिँ एउटा साझा उद्देश्यको निम्ति लड्यौँ, सधैँ एउटै इस्युको निम्ति सधैँ सङ्गठित भएर लाग्नुपर्ने स्थिति पनि रहँदैन र सकिँदैन पनि। तर एउटा स्थितिबाट जमिनदारहरूको घरबाट, सामन्तहरूको घरबाट उनीलाई स्वतन्त्र बनाउने कुरा आफैमा पनि त ठुलो कुरा थियो, त्यहाँसम्म बाहिर ल्याइदिउँ। त्यसपछि त राज्यको काम थियो, राज्य गर्यो पनि तर उसले ढङ्ग पुर्याउन चाहिँ सकेन। राज्यको तर्फबाट जसरी गैर सरकारी संस्थाको नाममा उनीहरूको नाम बेचेर जसरी पैसा चाहिँ भित्रियो, त्यो पैसाको उचित व्यवस्थापन भइरहेको छ कि छैन भन्ने कुरा राज्यले निगरानी गर्न छोड्यो, र राज्यले पनि केही पैसा छुट्याउने तर उसले पनि त्यसमा चाहिँ टालटुले गरेर यिनी अनपढ हुन् जे गरे पनि हुन्छ भन्ने हिसाबले उनीहरूको पैसा यही सामान्य कुखा
राज्यलाई दोष दिने कुरा एउटा होला, राज्यले गर्ने काम गरिरहेछ। तपाईँहरू त्यो क्षेत्रमा लागेकै व्यक्तिहरू पनि चाहिँ विभक्त हुनुभयो नि, किनभने राजनीतिक आस्था एकातिर होला, तर त्यो समस्याको लागि, त्यो समाजको लागि त एक हुनुपर्ने थियो, त्यो हुन सकेको देखिन्न नि पछिल्लो अवधिमा।
त्यो कुरा तपाईँले भनेको कुरामा अब एकदमै असहमति त होइन, तर मैले भने अब त्यही समुदायबाटै यो एजेन्डा चाहिँ निरन्तरता पाउनुपर्छ, त्यही वर्गबाटै भन्ने थियो। हामी त मुक्त कमैयाको परिवार थिएनौँ, हामी त एउटा एजुकेटेड मान्छे भएको हुनाले त्यो भन अब अहिलेको संसारलाई हेरिरहेका थियौँ, र त्यो म एउटा थारू समुदायबाट भएको नाताले मैले मेरो थारू समुदायमा रहेको यो विकृत प्रथालाई चाहिँ अन्त्य गर्नुपर्छ भनेर लागे। तर यो लाग्दै गर्दाखेरि हाम्रो बुझाइ के थियो भने अब हामीले बोक्ने होइन, अब यही समुदायबाट नेतृत्व जन्माउने हो, यही वर्गबाट या मुक्त कमैयाहरूबाटै चाहिँ अब यिनीहरूको एजेन्डा चाहिँ बोक्नुपर्छ है, त्यो चाहिँ बलियो हुन्छ भन्ने हिसाबले लाग्यो। तर जस जसले त्यो वर्गबाट उठे, हामीले उठायौँ, उनलाई योग्य बनायौँ, तर उनीहरूले चाहिँ आफ्नो वर्गलाई बिर्सिदियो, समस्या त्यहाँनिर भयो। त्यो वर्गका मान्छेहरू आफू अब धनाध्य कहलिन थाले, ठुलो पोलिटिकल पावरको अथोरिटी हुँ भन्न थाले, र ती जहाँबाट उठे त्यहाँ चाहिँ त्यो पाइलालाई उनीहरूले बिर्सिएर पनि यो समस्या भएको। अहिले मुक्त कमैयाकै नेताहरू अहिले जो त्यो वर्गभित्रकै थिए तिनीहरू नै अहिले टुक्रा टुक्रा छन्। उनीहरूकै बिचमा चाहिँ के गर्ने भन्ने कुरामा चाहिँ दुविधाग्रस्त पनि देखिन्छ। यदि उहाँहरूको बिचमा यदि यो तपाईँले भने जस्तै विघटन नभएको भए, उहाँहरू चाहिँ एक ठाउँमा रहिरहेको भए यो परिस्थिति मलाई लाग्छ अझ सहज रूपमा अगाडि बढ्थ्यो, उहाँहरूको समस्याहरू बाँकी रहेका समस्याहरू थप सजिलो ढङ्गले चाहिँ समाधानको बाटो लिन्थ्यो भन्ने लाग्छ।
हजुर, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ्क अनुसार अब बर्दिया र कैलालीमा मात्र यो समस्या छ, एउटा पुनस्थापना भइसकेको छ, 569 परिवारको मात्र व्यवस्थापन गर्नुपर्नेछ भनेर सरकारको तथ्याङ्क छ, तर यो क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरूले यो दावीलाई मानिरहेका छैनन्। यो संख्या बढी छ भनिराख्नु भएको छ, हजारौंको संख्यामा योभन्दा बढी छ भन्दैछ, किन यो समस्या पहिलेदेखि हो या मुक्त कमैयाहरू मुक्त भइसकेपछि उहाँका छोराछोरीहरू पनि मुक्त कमैयाको लिस्टमा नाम थपिँदै जाँदाखेरि यो समस्या भयो, किनभने 25 वर्ष भइसक्यो, 25 वर्ष यता जन्मिएका व्यक्तिहरू बालबालिका नाम थप्दाखेरि पनि त यो संख्या ठूलो हुन्छ, यतातिर गएको छ के छ यथार्थ के बताइदिनु।
अब तपाईँले भन्ने सरकारको तथ्याङ्क हो, सरकारको दावी छ भन्नुहुन्छ भने सरकार सरासर झुट बोलिरहेको छ। अहिलेसम्म बाँके र कैलाली र कञ्चनपुर या बाँके बर्दियामा मात्रै बाँकी छन्, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सबै ठाउँमा बाँकी छन्। छुटपुट कमैयाहरूको संख्या मलाई लाग्छ हजारौंको संख्यामा छ, त्यति बेला तथ्याङ्क संकलन गर्ने बेलामा नै त्रुटि भएको हो। अहिले चाहिँ अब ती मुक्त कमैयाहरू जो अहिले पनि तपाईँको जंगल क्षेत्रमा मेरै वडामा मलाई लाग्छ 80-90 घर मेरो वडामा जहाँ म आफै नेतृत्व गरेर उहाँहरूलाई चाहिँ खाली ठाउँमा बसाल्न,
यहाँहरूको दाबी चाहिँ 10,000 भन्दा बढी छ भन्दै छ होइन,
10,000 प्लसै छ,
बढी छ यहाँहरूको दाबी, त्यस्तो छ। तर ती व्यक्तिहरू मैले भने नि त्यति बेला एक परिस्थिति थियो, 25 वर्षपछि आउँदाखेरि त व्यक्तिहरू थपिँदै जान्छ नि, त्यो भाव कि के भाव यसमा,
त्यो कुरामा पनि तपाईँको सत्यता केही न केही रूपमा छ होला नि, इरर छ त्यसमा, 10-15% चाहिँ त्यस्ता मान्छेहरू पनि थपिए होला नि, थपिएका छैनन् भन्ने कुरा होइन, तर सबै थपिएका हुन् भन्ने यदि सरकारले भन्छ भने सरकार झुट बोलिरहेको छ। यस सन्दर्भमा जोसुकै हुन् तर ती वर्गलाई जो सदियौँदेखि दासको रूपमा आफूलाई बाँच्न बाध्य पार्यो बनाइयो उनीहरूलाई तिनको जीवनी स्तर उठाउने सरकारको काम हो कि होइन, थप प्रिभिलेज दिने, थप उहाँलाई सुविधा दिने, थप उहाँलाई आरक्षण दिने कुरा चाहिँ राज्यको के भन्छन् उसमा प्राथमिकतामा पर्नुपर्छ कि पर्दैन? त्यसैले गर्दाखेरि राज्य चाहिँ मैले जमिन दिएँ 5 कट्ठा अब मेरो जिम्मेवारी सकियो भन्न पाउँछ, उनीहरूको जीवनी स्तर उकास्नका निम्ति उनीहरूको आर्थिक स्थिति उकास्नका निम्ति के गर्नु पर्थ्यो राज्यले, कति वर्षसम्म उनीहरूलाई चाहिँ विभिन्न क्षेत्रमा आर्थिक क्षेत्रमा हो कि शैक्षिक क्षेत्रमा हो कि कुन क्षेत्रमा उनीहरूलाई आरक्षण दिनु पर्थ्यो, कसरी अपलिफ्ट गर्नु पर्थ्यो भन्ने कुरा राज्यसँग कुनै पनि प्लानै भएन। त्यसको अहिलेसम्म त्यसको इम्प्याक्ट जसरी देख्नु पर्थ्यो त्यो नदेखिँदाखेरि यो समस्या जिउँ कतिउँ। अझ मलाई लाग्छ अब संख्या त परिवारको संख्या बढ्दै जान्छ, त्यही समुदायबाट त्यही परिवारबाट संख्या त परिवारको संख्या थपिँदै जान्छ, उनीहरूको स्थिति आर्थिक स्थिति नउठ्ने हुन्छ न के भन्छन् शैक्षिक स्थिति उठ्ने हुन्छ।
इन्द्र योगेश्वर यहाँले यो कुरा गर्नुभएको छ होइन, इन्द्र मैले जोड्न खोजे चाहिँ मुक्त कमैया परिवारको सँगसँगै यसैमा चाहिँ कमजोरी पनि जोडिएर यो संख्या बढी भए पनि हुनसक्छ, के हो यथार्थ के हो?
होइन होइन, कमजोरीको इस्यु फेरि छुट्टै
फरक हो है, हजुर
त्यो त एकदमै यो झन् दर्दनाक स्थिति हो। सानो नाबालिग बच्चालाई अब फलानो तिम्रो छोरीलाई म 1 वर्षको निम्ति 400-500-1000-2000 चाहिँ किन्ने जुन प्रथा थियो त्यो कमजोरी प्रथा थियो, त्यो चाहिँ यो कमैया प्रथा भनेको उसको बाउ उसको हजुरबा उसको काका मेलहरूले चाहिँ वर्षभरिको चाहिँ तपाईँको साहुसँग त्यहाँको जमिनदारसँग डिल गरेर बस्नुपर्ने एउटा प्रथाको रूपमा थियो। यदि उसले त्यो डिल गरेको कुराभन्दा धेरै खायो या आफ्नो परिवार पाल्नलाई उसँग ऋण लियो भने ऋण नतिरुन्जेलसम्म पुस्तौं पुस्ता त्यो परिवारमा बसिरहने जुन प्रथा थियो त्यो कमैया प्रथा थियो।
हजुर,
कमजोरी प्रथा भने फेरि छोरीसँग रिलेटेड थियो, मात्रै छोरीसँग रिलेटेड।
मैले तथ्याङ्कमा कहीँ गाभिन गएको छ कि भन्नु जोड्न खोजेको, तथ्याङ्क गाभिएको छैन त्यसो भए?
त्यो तथ्याङ्क होइन, फरक फरक तथ्याङ्क हो, त्यसमा कमैया र कमजोरीलाई सँगै हेरिएकै छैन। कमजोरीको कुरा जमिनसँग जोडिएकै छैन, कमजोरीको कुरा त एजुकेसनसँग मात्रै जोडिएको हो। कमजोरीलाई कहीँ पनि 5 कट्ठा दिने भनेर सरकारले नेगोसिएट गरेन, सहमति गरेन, उनलाई जमिन दिनुपर्छ उनको छुट्टै घर बनाइदिनुपर्छ भन्ने कुरासँग त सरकारको सम्झौतै थिएन।
इन्द्र,
त्यसैले त्यो संख्या भन्ने कुरै रहेन त्यहाँ।
यो भन्दै गर्दाखेरि एक किसिमको दास प्रथाबाट होइन, जुन बहुवा मजदुरको रूपमा रहेका थिए कमैयाहरू उहाँहरू मुक्त हुनुभयो र त्यो भित्र पनि केही असन्तुष्टि होला, तर केही नभएको भन्ने त होइन नि होइन?
सुरुमै मैले भने केही नभएको त भन्नै मिल्दैन, यति धेरै छलाङ्गो यति धेरै छलाङ्गो म भने उनले आफ्नो इच्छा अनुसार आफ्नो खाना पाउँदैनथे, बरु मालिकको घरमा मालिकको कुकुरले आफ्नो इच्छा अनुसार त्यहाँ बाँधिएको उसले खान्थ्यो, तर ती मुक्त कमैयाले आफ्नो इच्छा अनुसार खान पाउँदैनथ्यो, बोल्न पाउँदैनथ्यो, हेरडुल गर्न पाउँदैनथ्यो। त्यो बाध्यात्मक स्थितिबाट त्यो त्यो एउटा पशु सर बाँचिरहेको जीवनबाट मान्छे सर बाँच्न पाउने बोल्न पाउने आफ्नो ठिक छ दुई छाकको ठाउँमा एक छाक खाला तर आफ्नो स्वतन्त्रपूर्वक खान पाउने यी सबै कुराको ग्यारेन्टी त त्यति बेलाको सरकारले गरिदियो नि, यो कम्ती ठुलो उपलब्धि थिएन फेरि। तर त्यति मात्रै होइन, मान्छेलाई त्यसपछि गर्ने कुराहरूमा जसरी राज्यले चाहिँ उनीहरूलाई उनको सबै कुरामा क्योर गर्नुपर्थ्यो त्यो चाहिँ राज्य चुकेको भन्ने मात्रै होइन भने एउटा मानिसको जीवनमा एउटा बन्धुवा मजदुर र आज तपाईँको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्ने कुरा आफैमा ठुलो एचिभमेन्ट थियो, आफैमा ठुलो क्रान्तिकारी रिभोल्युसनरी कदम थियो भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ।
यहाँहरू जस्ता व्यक्ति र संस्थाहरूले त्यो क्षेत्रमा लागेका व्यक्ति र संस्थाहरूले गरेको दावी अथवा सरकारले भनेकै दावी हेर्ने हो भने पनि केही प्रतिशतहरूलाई व्यवस्थापन गर्न बाँकी छ, पुनस्थापन गर्न बाँकी छ, ठूलो संख्यामा त व्यवस्थित भएका छन् नि, उहाँहरूको जीवनशैली कस्तो छ अहिले?
हो, मैले भने 5 कट्ठा जीवन बाँच्नका निम्ति दिएर मात्रै पुग्दैन, त्यसको निम्ति सरकारले उनीहरूको ठाउँमा सिँचाइको व्यवस्था गरिदिएको भए अति उत्तम हुने थियो। त्यसपछि उनीहरूको बालबच्चालाई अब 5 कट्ठामा मात्रै बाँच्न पाउने बाँच्ने गरीको निर्भरता अन्त्य गर्नका निम्ति उनीहरूको शिक्षालाई जोड दिनुपर्ने थियो, त्यहाँ चाहिँ सरकार चुक्यो। त्यसैले गर्दाखेरि उनीहरू चाहिँ आफ्नो मानिस जस्तै आफ्नो स्वतन्त्र अधिकार त प्रयोग सबै ठाउँमा गरिरहेको छ होइन, उनीहरूको अब लेबर
गरेर भए पनि दुई पैसा आर्जन त गरिरहेका छन्, उनीहरू स्वतन्त्र मुक्त भएका छन्, एकदम बिन्दास जीवन त बाँचिरहेका छन्। तर उनीहरूको बाल बच्चाको जसरी चाहिँ अहिलेको कम्पिट एजमा कम्पिटिसनको एजमा चाहिँ जसरी चाहिँ योग्य बनाउनु पर्थ्यो शैक्षिक रूपले, त्यो चाहिँ नसक्दाखेरि यो कति पुस्तासम्म लेबर क्लासमै बाँच्ने हुन् यो पुस्ता यो वर्ग भन्ने कुरा चाहिँ चिन्ताको विषय हो। उनीहरूको हेल्थ स्थितिमा पनि खासै सुधार हुन सकेको छैन। यस विषयमा चाहिँ नेपाल सरकारले मैले 25 वर्षसम्म यो वर्गलाई यहाँसम्म पुर्याउँछु शैक्षिक रूपले आर्थिक रूपले भन्ने कुरामा चाहिँ वेल प्लान चाहिँ नभएको कुरा चाहिँ सत्य हो।
तर यो भित्र पनि उदाहरणीय काम गरेका व्यक्तिहरू छन् नि, म मुक्त भए आफू गर्छु श्रम गर्छु सिप गर्छु भनेर काम गरेका राम्रा ठाउँमा पुगेका व्यक्तिहरू पनि त होला नि।
छन् छन् त्यस्तोमा पनि छन्, यसको मतलब केही होइन भन्ने कुरा होइन। 5-10% त्यस्ता उदाहरण मान्छेहरू छन् जसले चाहिँ त्यतिकैमा पनि आफूले धेरै चाहिँ परिवर्तन गरे, समाजमा स्थापित भए, नेतृत्वमा आए, होइन अहिले धेरै ठाउँको चाहिँ समाजमा रहेको जिम्मेवारी वहन गरिरहेका छन्, सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। तर अपेक्षाकृत जसरी चाहिँ त्यो समुदायलाई उठाउन सकिन्थ्यो जसरी लगानी भयो, अरबौँ रुपियाँ लगानी भयो नि त कमियाको नाममा, त्यो चाहिँ त्यो पैसाको सही सदुपयोग भएन कि भन्ने कुरा चाहिँ चिन्ताको विषय हो।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो। कमैयाहरूले भोगेका पीड़ाहरू, उहाँहरूको समस्या र उहाँको पुनस्थापना लगायत 25 वर्ष यता उहाँको स्थिति कस्तो छ यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद। फेरि पनि मुक्त कमैयाको दिवसमा सम्पूर्ण मुक्त कमैया साथीहरूलाई म शुभकामना व्यक्त गर्न चाहन्छु।
हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो मुक्त कमैयाको क्षेत्रमा लामो समय काम गर्नुभएका एकजना सामाजिक अभियन्ता, तत्कालीन भूमि अधिकार मंचको संयोजक तथा हालका नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।